आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
पगलेर आउँछ कृष्णको कष्ट सम्झि, आँसु पगलेर आउँछ कृष्णको कष्ट सम्झि, यस्तै सधै
कष्ट सम्झी यस्तै रहे।
इष्टमा हो सधैं यस्तै रहे छ जीवनको यात्रा इष्टमा हो सधैं
श्रोता। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो जय मसीह तथा नमस्कार। प्रिय श्रोता, आज हामी पवित्र धर्मशास्त्र मती भन्ने पुस्तक 19 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ सबभन्दा पहिले हामी देख्नेछौ येशू कुर्सीकरण हुनुभन्दा पहिले यरूशलेममा जानुहुँदा यहुदियामा फेरि प्रवेश गर्नुहुन्छ। आउनुहोस् मती 19 अध्याय 1 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यी कुरा बोल्नु भएपछि येशु गलिलबाट यर्दन पारी यहुदाको इलाकातिर जानुभयो। यी कुरा बोलिसक्नु भएपछि के कुरा? हजुर, त्यो कुरा जुन हामीले मती 16, 17 र 18 अध्यायमा देख्यौं। गलिलमा चाहेको कुरा जति बोलिसक्नु भएपछि उहाँ दक्षिणतिर लाग्नुभयो र यर्दन पारी यहुदाका सीमातिर जानुभयो। उहाँको एक ठाउँदेखि अर्को ठाउँमा सर्ने काम चाहिँ अहिले भौतिक र भौगोलिक अर्थमा छ। माथि कैसरिया फिलिपीमा उहाँले यरूसलेममा मर्न गइरहेको छु भनी घोषणा गर्नुभयो। त्यसपछि उहाँ तल गलिलतिर झर्नुभयो र उहाँले त्यहाँ गलिल समुद्रको वरिपरिका स्थानहरूमा आफ्ना समय काट्नुभयो। कपर्नहुम उहाँको हेडक्वार्टर वहाँ सदरमुकाम थियो र अरू त के, उहाँ गदरामा पनि जानुभयो। उहाँ अहिले यहुदाको सिमानामा हुनुहुन्छ। पद 2 भनिएको छ, ठूलो भीड़हरू उहाँको पछि लागे र उहाँले त्यहाँ मानिसहरूलाई निको पार्नुभयो। हेर्नुहोस्, उहाँ जहाँ जहाँ जानुभयो त्यहाँ उहाँको पछि मानिसहरूको भीड लाग्दथे र उहाँ तिनीहरूलाई निको पार्नुहुन्थ्यो। केवल केही संख्यामा मात्र होइन, तर हजारौंको संख्यामा सबैलाई। यसपछि प्रभु येशूले विवाह र विवाह विच्छेदको बारेमा सिकाउनुहुन्छ। धार्मिक अगुवाहरू उहाँका विवाह विच्छेदको विषयमा प्रश्न लिएर आउँछन्। 19 अध्यायको 3 पदमा भनिएको छ, फरिसीहरू उहाँका आएर उहाँलाई जाँच गर्न भनी उहाँलाई सोधे कि कसैले कुनै कारण स्वास्नीसँग विवाह विच्छेद गर्न उचित छ। फरिसीहरू उहाँलाई परीक्षा गर्न, जाँच गर्न आए। तिनीहरू उहाँको पछि परेका थिए र तिनीहरू उहाँलाई मोसाको व्यवस्थाको विरोधमा उक्साउन कोशिश गरिरहेका थिए ताकि पकडमा पर्न सकुन्। तिनीहरू कठिन प्रश्नसहित आए कि कसैले कुनै पनि कारणले स्वास्नी त्याग्न सक्छ। मित्र, म तपाईँलाई यो सानो पृष्ठभूमि भन्छु कि परमेश्वरले सबै मानव जातिलाई मानव परिवारको मंगलमय कुशलताको लागि केही विशेष कुरा दिनुभएको छ। उदाहरणको लागि उहाँले विवाह घरको सुरक्षाको लागि दिनुभयो। विवाह नै एक त्यस्तो कुरा हो, चाहे त्यो उद्धार पाएका जन हुन् या नपाएको जन, जुन मानव जातिको लागि आशिष हुनलाई दिनुभएको थियो। अर्को उदाहरण चाहिँ मृत्युदण्ड थियो, जुन राष्ट्रलाई र नागरिकका जीवनहरू सुरक्षा गर्नलाई परमेश्वरले पुरानो नियममा दिनुभएको थियो। उही समयमा परमेश्वरले विश्रामको व्यवस्था व्यक्ति विशेषको जीवन सुरक्षाको लागि दिइएको थियो, ताकि तिनले एक दिन आरामको क्षण एक दिन हप्तामा पाउन सकुन्। परमेश्वरले यी व्यवस्थाहरू व्यक्ति विशेष परिवारलाई, राष्ट्रलाई बचाउनलाई दिनुभयो। यिनीहरू आम साधारण व्यवस्थाहरू हुन् जुन परमेश्वरले सबै मानव जातिलाई दिनुभएको छ र पछिबाट उहाँले यो कुरा आफ्ना चुनेका जनहरूको निम्ति विशेष कुरा बनाउनुभयो। अहिले विवाह विच्छेदको यो प्रश्नमा हेरौं, यहाँ निश्चय नै इसरायल राष्ट्रको सानो प्रसंगमा छ। आज हामी यसलाई समकालीन इसाई वा क्रिस्टियनको प्रकाशमा हेर्छौं कि कसैले कुनै पनि कारणले स्वास्नी वा पत्नी त्याग्न सक्छ। चार पदमा लेखेको छ, 19:4, तर उहाँले भन्नुभयो कि तिमीहरूले पढेका छैनौ कि सृष्टिकर्ताले तिनीहरूलाई शुरूमा नै नर र नारी बनाउनु भयो। प्रभु येशूले तिनीहरूलाई आरम्भमा वा शुरूमा परमेश्वरको आदर्श विवाहतिर डोर्याउनुभयो। मोसाको व्यवस्थाले फराकिलो आधारमा विवाह विच्छेदको अनुमति दिन्थ्यो। जब कुनै व्यक्तिले पत्नी ल्याउँछ र विवाह गर्छ र पछिबाट पत्नीले यो कुरा थाहा पाउँछिन् कि कति पनि पतिले उसलाई हेर्दैन किनभने पतिले उनमा केही अशुद्धता थाहा पायो, तब पतिले त्यसबेला विवाह विच्छेद पत्र लेखेर पत्नीको हातमा दिनु पर्थ्यो र आफ्नो घरदेखि उसलाई धपाउनु पर्दथ्यो। जहाँसम्म मोसाको व्यवस्थाको सम्बन्धमा विवाह विच्छेद अन्य जातिसँग विवाह गर्ने कुरा जति चाहिँ खराब कुरा थिएन। उदाहरणको लागि पुजारीको छोरीले अन्य जातिसँग विवाह गरी भने तिनलाई इसरायल राष्ट्रबाट निकाल्नु पर्दथ्यो। तर जब समय बित्दै गयो मोसाको व्यवस्था अर्थहीन महत्वहीन बनाइयो। सानो कुराको विवादको बहाना बनाएर विवाह विच्छेदको नियमलाई दुरूपयोग गरियो। जस्तै रोटी डराउने कुरा वा सब्जी वा भात तरकारी पकाउँदा जब खान डर्दछ त्यस कुरामा, अनि परिणामस्वरूप हाम्रो प्रभुको दिनमा विवाह विच्छेदको सम्बन्धमा थुप्रै कुराहरू चलिरहेको थियो। अनि 5 र 6 पदमा हामी पढ्छौं र भन्नुभयो, यसै कारण मानिसले आफ्ना बाबु र आमालाई छोडेर आफ्नी स्वास्नीसँग मिलिरहन्छ र ती दुईजना एउटै शरीर हुनेछ, ती अब दुई होइनन् तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुटाओस्। यही नै पाप मानव जातिमा प्रवेश गर्नुभन्दा पहिले परमेश्वरको मौलिक योजना पुरूष र स्त्री बीचको सम्बन्धमा थियो। विवाह विच्छेद परमेश्वरको मौलिक वा प्रारम्भिक योजना थिएन। किनभने पाप परमेश्वरको प्रारम्भिक मौलिक योजनामा थिएन र विवाह विच्छेद चाहिँ सधैँ पापको परिणाम हो। तपाईँ चाहे जेसुकै तर्कसंगतको कुरा भन्नुहोस्, त्यहाँ कहीँ कतै सम्बन्धमा पाप छ जुनले विवाह विच्छेद ल्याउँदछ। त्यसकारण हाम्रा प्रभुले आरम्भको मौलिक योजनातिर लानुभयो। अनि 7 पदमा भन्नुहुन्छ, तिनीहरूले उहाँलाई भने, मोसाले किन विवाह विच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए? तपाईँले तिनीहरूको प्रश्नको पृष्ठभूमि जान्नलाई व्यवस्था 24:1-4 पढ्नुपर्छ। किन मोसाले विवाह विच्छेदको अनुमति दिनुभयो? भनिएको छ 8 पदमा, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोसाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्, तर शुरूदेखि यस्तो थिएन। किन मोसाले यो अनुमति दिनुभयो? तिनीहरूका हृदयका कठोरताले देख्नुभयो। विवाह मानव जातिलाई दिइएको एउटा असल कुरा थियो अनि यो सबभन्दा मिठो मानव सम्बन्ध हो, प्रिय मानव सम्बन्ध हो। यस्तो कुरा अरू केही छैन। वास्तवमा विवाह मण्डली र ख्रिष्ट बीचको सम्बन्धको प्रतिनिधित्व गर्न थियो। त्यसकारण खाली सत्य विश्वासीहरूले मात्र यो महान र पवित्र सम्बन्धको कायम गर्न सक्छन्। तर जब तिनीहरू असफल वा पतित हुन्छन्, हृदयको कठोरता र कटुता तिनीहरूमा प्रवेश गर्दछ, तब विवाह खोक्रो मात्र हुन्छ। यो खाली विवाहको उपहास स्वाङ मात्र हुन्छ। मेरो मित्र, विवाह या त स्वर्गमा बनाइन्छ या नर्कमा, त्यहाँ अर्को तेस्रो स्थान छैन। जब विवाह गलत स्थानमा बनाइन्छ त्यो समस्याको आरम्भ हो। मानिसहरूको हृदयको कठोरताले गर्दा परमेश्वरले विवाह विच्छेदको अनुमति दिनुभएको थियो। परमेश्वर हामी कहाँ कृपालु हुनुहुन्छ, ओ कति कृपालु, तर उहाँको विचार कहिले पनि विवाह विच्छेद होइन। मित्र, म भनौं, विवाह विच्छेद सधैँ पाप हो अनि उही समयमा हामी सबै पापी हौं। जबकि परमेश्वरले हत्यालाई क्षमा दिन सक्नुहुन्छ भने उहाँले विवाह विच्छेद भएका जनहरूलाई पनि क्षमा दिनुहुन्छ। तर हामीले यो कुरा थाहा पाउन आवश्यक छ कि विवाह विच्छेदको मुख्य कारण चाहिँ पाप हो। अहिले प्रभुले केही नयाँ कुरा बताउन गइरहनु भएको छ। नौ पदमा भनिएको छ, म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारण बाहेक आफ्नी स्वास्नीलाई त्यागेर अर्कीसँग विवाह गर्छ त्यसले व्यभिचार गर्दछ, अनि जसले त्यागेकीलाई विवाह गर्छ त्यसले पनि व्यभिचार गर्दछ। व्यभिचारले विवाह सम्बन्ध तोडिदिन्छ, यसले विवाह विच्छेदको एक आधार दिन्छ। कसैले मलाई भन्ला, यहाँ विचरा ख्रिस्टियन स्त्री छे जसको पति जड्या छ, वा एक असल ख्रिस्टियन पुरूषले ईश्वर विहीन दुष्ट स्त्री विवाह गरेको छ, त्यसको बारेमा नि के? मित्र, सायद विश्वासीहरू अरू आधारमा छुट्टिन सक्छन् जुन पहिलो कुरन्थी सात अध्यायको पूरा विषय देखिन्छ, तर विवाह विच्छेद एउटै आधारमा मात्र अनुमति दिएको छ, त्यो हो व्याभिचार। विवाह विच्छेद निर्दोष सज्जन पार्टीहरूलाई पुनः विवाह गर्न अनुमतिको उद्देश्यको लागि प्रदान गरिएको थियो। यो नियम खालि सत्य विश्वासीहरूको निम्ति मात्र लागू हुन्छ। अब मानिलिऊ, यहाँ एकजना विश्वासी छ जसको जोडी अर्को आधारमा विवाह विच्छेद भयो वा विवाह विच्छेद गर्यो। अब निर्दोष सज्जन पार्टीको बारेमा नि के? यदि त्यहाँ व्यभिचारको कारण छ भने तब निर्दोष सज्जन पार्टीलाई, चाहे त्यो पति होस् वा पत्नी होस्, पुनः विवाह गर्न अनुमति दिएको छ। अनि म विश्वास गर्छु कि यस विशेष मामलामा यो नै कुरा विचार छ। अहिले अर्को केही कुरा छ जुन अति नै महत्वपूर्ण छ। दश पदमा भनिएको छ, चेलाहरूले उहाँले भने, लोग्ने स्वास्नीको यस्तै सम्बन्ध हो भने त विवाह नगर्नु नै असल हुनेछ। चेलाहरू भनिरहेका छन्, यस मामलामा बरु विवाह नगरी बस्नु नै उत्तम हुनेछ। यदि त्यसो गर्यौं भने तपाईँ थुप्रै समस्या हटाउनुहुन्छ, समस्यादेखि टाढा तपाईँ रहनुहुनेछ, त्यसको बारेमा त्यहाँ कुनै प्रश्न छैन। अनि एघार पदमा हामी पढ्छौं, येशूले तिनीहरूलाई जवाब दिनुभयो, सबै मानिसले यो वचन ग्रहण गर्न सक्दैनन्, केवल तिनीहरूले मात्र सक्छन् जसलाई यो दिइएको छ। यो विशेष गरेर हाम्रा दिनमा महत्वपूर्ण छ। निम्न पदहरूमा हाम्रा प्रभुले महान सिद्धान्त दिनुहुन्छ। बार पदमा, किनकि कोही जन्मन्दै नपुसक हुन्छन्, कति चाहिँ मानिसले बनाएका नपुसक हुन्छन्, कति चाहिँ आफैले आफैलाई स्वर्गीय राज्यको निम्ति नपुसक बनाउँछन्। जसले यो ग्रहण गर्न सक्छन् त्यसले त्यो ग्रहण गरोस्। तब येशूले यहाँ तीन किसिमका मानिसहरूको बारेमा भन्नुभयो जो विवाह गर्ने कर्तव्यबाट छुटिएका हुन्छन्। पहिलो किसिमको यो मानिस हो जो जन्मन्दै नपुसक हुन्छ। यस्तो मानिसको जन्मदेखि कुनै शारीरिक अभाव वा कमजोरी हुन्छ। दोस्रो किसिमको हो जो अरू मानिसहरूबाट नपुसक बनाइएको हुन्छ। अनि तेस्रो किसिम चाहिँ यो हो जसलाई परमेश्वरको सेवाको निम्ति अविवाहित रहनलाई बलावट भएको हुन्छ। त्यसकारण अन्त्यमा प्रभु येशूले भन्नुभयो, जसले यो ग्रहण गर्न सक्छ त्यसले त्यो ग्रहण गरोस्। यसपछि येशूले साना बालकलाई ग्रहण गर्नुहुन्छ। तेह्रदेखि पन्ध्र पदमा यस प्रकार लेखिएको छ, येशूले बालकहरूमाथि हात राखी प्रार्थना गरिदिउन् भनी मानिसहरूले तिनीहरूलाई उहाँ कहाँ ल्याए, अनि चेलाहरूले ती मानिसहरूलाई हप्काए। तर येशूले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गीयको राज्य यस्तैहरूको हो। अनि बालकहरूमाथि हात राख्नु भएपछि उहाँ त्यहाँबाट जानुभयो। हाम्रा प्रभु सधैँ बालकहरूलाई प्रेम गर्नुहुन्थ्यो। यसपछि हामी एकजना अनन्त जीवनको प्यासा र त्यसको तलाशमा हिँड्ने धनी शासकको बारेमा पढ्छौं। सोह्र पदमा भनिएको छ, उहाँ कहाँ आएर एकजनाले भने, हे गुरू, मैले अनन्त जीवन प्राप्त गर्नलाई के असल काम गर्नुपर्छ? यो कुराको ध्यान दिनुहोस् कि यो जवान व्यक्ति कसरी येशू कहाँ आउँछन्। अनन्त जीवन पाउनलाई मैले के गर्नुपर्छ, म कसरी उद्धार पाउन सक्छु? हरेक मानिसको हृदयमा सबैभन्दा मुख्य प्रश्न यही नै हो। त्यो मानिस पद बाइस अनुसार धनी थिए र त्यो जवान थियो, अनि लुका अठारको अठार पद अनुसार एक शासक पनि थियो। अनि सत्र पदमा पढिदिन्छु, उहाँले तिनलाई भन्नुभयो, असल त एउटै मात्र हुनुहुन्छ, तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने आज्ञाहरू पालन गर। किन तिमी मलाई असल भन्छौ? हजुर, मलाई निश्चय छ कि हाम्रा प्रभुले यसको पछि भन्न खोज्नु भएको के हो। जब उहाँले भन्नुभयो तिमीले मलाई किन असल भन्छौ, असल त एउटै मात्र हुनुहुन्छ, उहाँ भावमा भनिरहनु भएको थियो, यदि तिम्रो दृष्टिमा मलाई असल देख्छौ भने म यस कारणले असल छु किनभने म परमेश्वर हुँ। उहाँले उसको विचार र सोचाइलाई अर्कोतिर लगिरहनु भएको छ ताकि उसले उहाँलाई ख्रिष्ट परमेश्वरको पुत्रको रूपमा ग्रहण गर्न सकुन्। भन्दछन् सत्र पदमा उहाँले तिनलाई भन्नुभयो, असल के हो त्यस विषयमा तिमी मलाई किन सोध्दछौ? असल त एउटै मात्र हुनुहुन्छ, तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने आज्ञाहरू पालन गर। अनि 18 र 19 पदमा हामी पढ्दछौ, तिनले उहाँलाई भने, कुन कुन चाहिँ? येशूले भन्नुभयो, तैले हत्या नगर्नु, तैले व्यभिचार नगर्नु, तैले चोरी नगर्नु, तैले झुटो गवाही नदिनु। यी जवान व्यक्तिले भन्न सके कि तिनले यी आज्ञाहरूको पालन गरेका थिए। अनि 19 पदमा भन्दछन्, आफ्ना आमा बाबुको आदर गर्नु र आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्नु। हजुर, यो जवान व्यक्तिले भन्न सके कि तिनले यी सबै आज्ञाहरूको पालन गरेका थिए, तापनि तिनले आफ्नो जीवनमा केही कुराको कमी वा अभाव महसुस गरिरहेका छन्। हाम्रो प्रभुले तिनलाई दिनुभएको आज्ञाहरू 10 आज्ञाहरूको अन्तिम खण्डका हुन् जुन मानिससँग मानिसको सम्बन्धमा छ। पहिला 10 आज्ञाहरूले परमेश्वरसँग मानिसको सम्बन्धमा व्यवहार गर्दछ। हाम्रा प्रभुले तिनीहरूलाई प्रयोग गर्नु भएन किनभने उहाँले यस जवान व्यक्तिलाई उसको सोचाइमा नै डोर्याइरहनु भएको छ। तर अहिले प्रभु उसको सोचाइलाई परमेश्वरसँग उसको सम्बन्धतिर डोर्याउनुहुन्छ। 21 पदमा भनिएको छ, येशूले तिनलाई भन्नुभयो, तिमी सिद्ध हुन चाहन्छौ भने गएर तिमीसित भएका सबै बेचेर दरिद्रहरूलाई देऊ र तिमीले स्वर्गीयमा धन प्राप्त गर्नेछौ, अनि आएर म पछि लाग। यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने। अनि निम्न पदहरूमा येशूले उसलाई यो कुरा देख्ने कुरातिर डोर्याउनुभयो कि तिनले पहिलो आज्ञाको पालन गरिरहेका थिएनन् जुन परमेश्वरसँग मानिसको सम्बन्धको आज्ञा थियो। अहिले प्रभु येशूको क्रुसमा मर्ने दिन नजिकै थियो। वास्तवमा उहाँ क्रुसतिर बढ़िरहनु भएको थियो र त्यसको आदि बाटोमा उहाँ हुनुहुन्थ्यो। येशूलाई यस व्यक्तिले पछ्याएको भए यो क्रुसको फेदमा सिधै हुने थियो, तर तिनलाई प्रभु येशूलाई पछ्याउन देखि केही कुराले रोकेको थियो। उसको धन सम्पत्ति उसको बाधा दिने कुरा बन्यो। मित्र, तपाईँ र मेरो निम्ति पनि यो कुरा पूर्ण रूपमा सत्य हुन सक्छ। 22 पदमा भनिएको छ, जब ती जवान मानिसले यी कुरा सुने तिनी दुखित भएर गइहाले किनकि तिनको धेरै धन सम्पत्ति थियो। मित्र, यो उसकै धन सम्पत्ति थियो जुनले उसलाई परमेश्वरको वा ख्रिष्टबाट अलग लग्यो। हाम्रो दिनमा त्यहाँ थुप्रै कुराहरू छन् जुनले मानिसहरूलाई उहाँबाट अलग्गै लाँदछ, विभिन्न किसिमका पापले। अनि 23 पदमा हामी पढ्दछौ, अनि येशूले आफ्नो चेलाहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, स्वर्गीयको राज्यमा धनी मानिसलाई प्रवेश गर्नु साह्रो पर्नेछ। मित्र, यो आज पनि सत्य हो। अति नै कम धनी मानिसहरू प्रभुका भक्तहरू र विश्वासीहरू छन्। 24 पदमा हामी पढ्छौ, फेरि म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यभित्र पस्नु भन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुनेछ। मित्र, धन सम्पत्ति नै एक कुरा हो जुनले धेरै मानिसहरूलाई स्वर्गीयको राज्यमा प्रवेश गर्नबाट अलगै लगेको छ। अनि 25 पदमा हामी पढ्छौ, यो सुनेर चेलाहरूले अति आश्चर्य मानि सोधे, तब कसले उद्धार पाउन सक्छ त? अहिले येशूले उत्तर दिनुभएको कुरा सुन्नुहोस्। 26 पदमा भनिएको छ, येशूले तिनीहरूलाई दृष्टि लगाई भन्नुभयो, मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ। चेलाहरूले येशूको भनेको मतलब बुझे। येशू भन्दै हुनु हुन्थ्यो कि मानिसलाई आफ्नो प्रयत्न र मेहनतबाट परमेश्वरको राज्यमा पस्न असम्भव हुन्छ। कुनै मानिसले आफैलाई पनि बचाउन सक्दैन, त्यो सम्भवै हुँदैन, तर परमेश्वरले हामीलाई बचाउनुहुन्छ अर्थात उद्धार गर्न सक्नुहुन्छ। 27 र 28 पदमा भनिएको छ, तब पत्रुसले उहाँलाई भने, हेर्नुहोस्, हामीले त सबै थोक छोडेर तपाईँको पछि लागेका छौं, हामीले चाहिँ के पाउनेछौ? येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि 12 सिंहासनमा बस्नेछौ र इसरायलका 12 कुलमाथि इन्साफ गर्नेछौ। पत्रुसले आफूलाई र अन्य चेलाहरूलाई
त्यो धनी जवान मानिससँग तुलना गर्न लागे। हामीले सबै छोड्यौं र तपाईँको पछि लागेका छौं भनेर पत्रुसले भने। यति मात्र होइन, तिनी प्रश्न गर्दछन्, हामीले चाहिँ के पाउँदछौ? ख्रिष्टको पछि लागेर हामीले के पाउँछौ भनेर सोध्नु बेठिक होइन। हामी सोध्न सक्छौ, हाम्रो नोक्सानीको लागि होइन तर हाम्रो भलाइको लागि ख्रिष्ट हामीलाई बोलाउनुहुन्छ। येशूले पहिले पत्रुसलाई जवाब दिएर भन्नुभयो कि नयाँ सृष्टिमा अर्थात परमेश्वरको राज्यमा ती बाह्र चेलाहरू बाह्र सिंहासनमा बस्नेछन् र इसरायलका कुलहरूमाथि इन्साफ गर्नेछन्। परमेश्वरको राज्यमा येशूको अधिकार र इन्साफको काममा उहाँका चेलाहरूले केही प्रकारले भाग लिनेछन्। यस जीवनमा तिनीहरू तुच्छ ठानिए पनि अर्को जीवनमा तिनीहरू महिमित र उच्च पारिनेछन्। अनि यस इनामको निम्ति तपाईँ र म विश्वासीहरू पनि काम गर्नुपर्दछ। 29-31 पदमा भनिएको छ, हरेक जसले मेरो नाउँको खातिर घर, दाजु भाइ वा दिदी बहिनी अथवा बाबु वा आफ्ना आमा वा छोराछोरी वा जग्गा जमिन छोडेको छ त्यसले 100 गुणा पाउनेछ र अनन्त जीवनको अधिकार पाउनेछ। तर धेरै जो पहिला छन् पछि पर्नेछन् र पछि हुनेहरू चाहिँ पहिला हुनेछन्। येशूले उहाँको खातिर घर, परिवार, जग्गा जमिन सबै कुरा छोड्ने सबैलाई एउटा प्रतिज्ञा गर्नुभयो। तिनीहरूले अन्त्यमा केही गुमाउने छैनन्, बरु तिनीहरूले कति गुणा बढ्ता पाउनेछन्। पहिले तिनीहरूले अनन्त जीवन पाउनेछन्, दोस्रो तिनीहरूले ख्रिष्ट आफैलाई पाउनेछन् र ख्रिष्टको साथसाथै तिनीहरूले अरू सबै थोक पनि पाउनेछन्। ख्रिष्टले प्रतिज्ञा गर्नुभयो, तिनीहरूले जे छोडे पनि स्वर्गीय र पृथ्वी दुवैमा तिनीहरूले त्यसको केही गुणा धेरै पाउनेछन्। उहाँले यो भन्नुभयो, पहिले उहाँको धार्मिकता र सत्यताको खोजी गर र तिमीहरू सबैलाई सबै थोक थपिनेछ। प्रभुले आजको यो वचन अध्ययनबाट धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।